الحمد لله رب العالمين والسلام على أشرف الأنبياء والمرسلين ونبينا وشفيع ذنوبنا بالقاسم محمد وآله الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من يومنا هذا إلى يوم الدين اما بعد فقد قال الله تبارك وتعالى وقوله الحق بسم الله الرحمن الرحيم في بيوت اذن الله ان ترفع ويذكر اسمه رب ويسبح بالغدو والاصال ایک نعرہ صلوات بھی دلتا ہوں عزیزان محترم ایام فاطمی کا سلسلہ چل رہا ماشاءاللہ مختلف مومنین کی طرف سے جاری و ساری ہے دعا کیجئے کہ شہزادی کے صدقے میں ان کی یہ محفل تا ظہور امام زمانہ قائم و دائم ہر وہ مومنین جو اس کی برائی کرتے ہیں شہزادی اپنے صدقے میں ان کو ہدایت دیں اور جو بیچارے دین لین کرتے ہیں ان کے مال و دولت میں شہزادی برکت عنایت فرمائے جس آئے کریمہ کو تلاوت کی ہے وہ آئے کریمہ سورہ نور کی آیت ہے جو آیت نمبر 36 ہے خالق کائنات اس آئے کریمہ کے ذریعے بیوت بیوت جو ہے بیت کی جمع بیت یعنی ایک دوسرے سے یہ بیت بیت یعنی گھر سمجھے ذکر فرما رہا جایا کہ اللہ کی نگاہوں میں کائنات میں کچھ ایسے بھی گھر ہیں جو بہت محترم گھر ہیں اور ان گھروں کو اللہ نے بلند رکھنے کا حکم دیا ہے پاک و پاکیزہ صاف ستھرا متحر رکھنے کا اسے حکم دیا ارشاد ہو رہا ہے فی بیوت اذن اللہ ان ترفع ویذکر فیہا یسبح لہ بالغدو والاصال اے پیغمبر آپ ان گھروں کو بلند کیجئے جن گھروں میں ہمیشہ جو ہے قندیلے جو ہے روشن اور منور رہتی ہیں کیا سمجھیں کچھ ایسے بھی گھر ہیں جس میں اللہ کی طرف سے روشن روشنی ہوتی ہے قندیلے لگے رہتی ہیں کمکمے لگے رہتے ہیں ہر چیز ماشاءاللہ رہتا ہے تو اللہ کہہ رہا کہ اے پیغمبر آپ ان گھروں کو رفعت دیجئے بلندی دیجئے تعظیم کیجئے جن گھروں میں ہمیشہ جو ہے روشی سے منور رہتی ہے اس میں قندیلیں جو ہے لگی رہتی ہیں کیوں اس لیے کہ یہ گھر وہ گھر ہے جس میں صبح و شام اللہ کی جو ہے نام لیا جاتا کا نام لیا جاتا اس کا ذکر ہوا کرتا ہے تسبیح و تقدیس و تنزیح ہوا کرتا ہے سارے مفسرین کلام جو ہے سمجھا مختلف فی ہیں مختلف یعنی آپس میں اختلاف رہتے ہیں کہ آخر یہ کون سا گھر ہے جس گھر کو اللہ نے رفعت بخشی ہے جس گھر کو اللہ نے جو ہے وہ بلندی دے رکھنا ہے کچھ حضرات نے کہا سمجھیا کہ اس گھر سے مراد جو ہے مسجدیں کیا ہیں مسجدیں ہیں اس لیے کہ مسجد میں صبح و شام جو ہے اللہ کا ذکر ہوتا ہے نمازیں پڑھ جاتی ہیں اذان ہوتی ہیں پاک و پاکیزہ رہتا ہے یہاں رفعت سے مراد یعنی اس گھر کو جو ہمیشہ طاہر و مطہر پاک و پاکیزہ رکھیے بلندی جی اسے اور پیغمبر اسلام کی حدیث ہے کہ المساجد بیوت اللہ فی ارض ہی تزیو لہل السما کما تزیو النجوم لہل الارض زمین کی جتنی مسجدیں ہیں پیغمبر فرماتے ہیں زمین کی جو مسجدیں ہیں سمجھا وہ خانے خدا کس نے فرمایا پیغمبر غور کیجا زمین کی مسجدیں جو خانے خدا ہیں اور یہ اہل آسمان کے لیے ویسے ہی چمکتی دمکتی ہیں نورانی نظر آتی ہیں جس طرح سے ستارے اہل زمین کو جو ہے نورانی اور منور نظر آتے ہیں نعرہ صلوات بھیجو تو ایک گروہ کہنا یہ کہ جس گھر کو اللہ نے بلندی بخشی اس گھر سے مراد کیا ہے مسجدیں ہیں دوسرا گروہ مفسرین کہتے ہیں مسجد ہے لیکن عام مسجدیں نہیں ہیں یہ نہیں ہے وہ نہیں ہے وہ نہیں ہے کون سی گھر میں کہا وہ چار مسجدیں ہیں چار مسجدیں ہیں کہا کون سی چار کہا وہ چار مسجدیں وہ ہیں جو انبیاء اور جو اوصیاء نے بنا ہے سب سے پہلے مسجد بیت الحرام ہے یعنی مسجد حرام خانے کعبہ جو جناب ابراہیم کی سعی ان کی کوشش اور جناب اسماعیل کی مدد سے منزل مقصود تک پہنچے جس کے لیے اللہ جو قرآن مجید سورہ بقرہ میں ارشاد ہے اذ یرفع ابراہیم القواعد من البیت من البیت و اسماعیل ربنا تقبل منا انک انت السمیع العلیم اے پیغمبر اس وقت کو یاد کرو جب ابراہیم جیسے اسماعیل جیسے پیغمبر جو ہیں اللہ کے گھر کو تعمیر کر رہے تھے ہے نا، اور اس کے بعد سے کہا کہ یہ پروردگار عالم اس ہمارے خدمت کو اپنی بارگاہ میں قبولیت کا شرف بخشنا۔ ایک مسجد ہوئے، دوسری مسجد میں آیا کہ دوسری مسجد وہ ہے سمجھا جو بیت المقدس ہے۔ یہ جناب داؤد علیہ الصلوۃ والسلام کے زمانے سے بننا شروع ہوا اور جناب سلیمان کے زمانے میں منزل مقصود تک پہنچ گیا، دو مسجد ہو گئیں۔ تیسرا مسجد مسجد قبا ہے، جسے ذو قبلتین بھی بولتے ہیں، اسی میں قبلے کو بدل دیا گیا سمجھا گیا۔ اور پیغمبر جب وہاں سے چلے کہاں سے، مکہ سے، تو آگے سب سے پہلے اس مسجد کی بنیاد، جس کی فضیلت یہ کہ جو ایک رکعت نماز اس میں پڑھ لیتا ہے پروردگار عالم اس ایک رکعت کا ثواب 100,000 رکعت کا ثواب دیتا ہے۔ وہاں جائیے گا تو معلوم ہے، اسی لیے مولا کائنات جو فخر کیا کرتے تھے کہ میں سمجھا وہ مصلی ہوں جو ایک وقت میں دو قبلوں کی طرف نماز پڑھاؤں۔ یہ ٹائٹل کس کا؟ مولا انا مصلی للقبلتین، ہماری ذات ہے جس نے ایک نماز کو دو قبلوں کی طرف پڑھی ہے۔ سب بھیجا جھکے کے جھکے رہ گیا، وہ مساسد وہ مڑتے رہتے ہیں۔ بارہ لکھے گئے بارہ سر۔ تیسری مسجد ہے وہ مسجد رسول ہے، یہ دونوں مسجدیں پیغمبر اسلام کے حکم سے بنی ہے، مسجد قبا اور مسجد رسول۔ کبھی حج جائیے گا چاہے عمرہ جائیے گا تو سب ماشاءاللہ مل جائے گا، آپ دیکھ لیجیے گا، زیارت کر لیجیے گا۔ یہ چار مسجدیں ہوں سمجھا۔ بعض مفسر نے کہا تھا کہ نہیں، اس گھر سے مراد انبیاء اور اوصیاء کا گھر ہے۔ کہا کیا دلیل ہے؟ کہا اللہ فرمائے ان یرید اللہ لیذھبنکم الرجس علی البیت یطہرکم تطہیرا۔ اللہ اکبر، کہ یہ پیغمبر سمجھا ہوتا ہے کہ پیغمبر اللہ کا ارادہ ہے کہ تمہیں تمہارے اہل بیت کو ہر قسم کے رس کثافت گندگی سے دور رکھے، اس طرح سے پاک و پاکیزہ جو پاک و پاکیزہ رکھنے کا حق ہے، تو لہذا وہ ہے سمجھا۔ اور اس کے علاوہ پھر دوسری آیت پیش کی کہ اللہ فرما رحمت اللہ علیکم یا اہل البیت، اے اہل بیت تم پر اللہ کی رحمتیں بھی ہیں اور برکتیں بھی ہیں۔ تو جس گھر کی اللہ نے بلندی جو عطا فرمائی ہے سمجھیا، رفعت پردا فرمایا، اس گھر سے مراد کیا ہے؟ انبیاء اور اوصیاء۔ کتنے گروپ ہوئے؟ چار پانچ ہو گئے۔ پانچواں ایک گروپ ہے، اس کا نام ہے سالبی تفسیر ان کی۔ وہ اپنی کتاب میں لکھتے ہیں کہ جب یہ آیت نازل ہوئی تو کچھ لوگ جو ہے پیغمبر اسلام کے پاس گئے کہ یا رسول اللہ فی بیوتن اذن اللہ ان ترفع، اللہ نے جو اس آیت کو بھیجی ہے سمجھا، یہ کون سے گھر ہے جس کے صفت اللہ جو ہے بیان کر رہا ہے، جو اتنا پاک و پاکیزہ رکھنے کا حکم دے رہا ہے، جس میں اللہ ہمیشہ ذکر تسبیح و تقدیس ہوتی ہے، یا انبیاء کی گھر؟ کس کی ہے؟ انبیاء گھر۔ اب اسی مجمع میں خلیفہ اول وہ کھڑے ہوئے اور جناب فاطمہ زہرا صلی اللہ علیہ وسلم اشارہ کیا کہ یا رسول اللہ کیا یہ بھی گھر اسی میں سے ہے؟ تو آپ نے فرمایا نام بل افاضلہ، اما ان کا گھر تو ان گھروں سے بھی زیادہ افضل ہے۔ نعرہ صلوات بھیجو محمد، آپ اندازہ کیجئے کہ جس گھر کی رفعت بلندی ہے، جس گھر کی اللہ کی نگاہ میں اتنی عظمت ہو، اس گھر میں ماشاءاللہ لکڑی لانے والے جلانے والے کتنے شقی القلب ہو گئے، کتنا برحم یہ شخص ہوگا سمجھے آپ ہیں۔ ابھی مسائل بڑھانا، تاریخ بتاتی ہے کہ ایک ظالم ملعون جو وہ جب لکڑی میں آگ لگی سمجھیا، اس کے بعد سے جو ہے لکڑی دروازہ جلتا ہوا گر گیا شہزادی کے اوپر، ایک ظالم کہتا ہے کہ میں اندر داخل ہوا تو دروازے جلتے ہوئے دروازے گزرت، مجھے احساس ہوا کہ شہزادی اس کے نیچے ہیں نا، اور جیسے میرا پیر پڑا انہوں نے فریاد کیا یہ فضا آؤ میرے کو مجھے سنبھالو، تو میں جلدی سے وہاں سے ہٹ گیا، مگر شیطان ملعون نے پھر مجھے برگلایا اور میں اسی دروازے سے چلا گیا۔ دیکھیے جب گھر جو گھر جو تمام گھروں سے انبیاء رسول کو گھر یہ افضل ہے، یہ ان کو آپ لیکن دوسرے ہے وہ پڑھیں گے، یہ پڑھیں گے، وہ پڑھیں گے، کھلا کریں گے ان کے غصب اہل بیت کے دامن سے جو ہٹ گیا، نہ دنیا کا ہے نہ آخرت کا ہے، تب کچھ نہیں ہے۔ ہم جو بول رہے ہیں اپنا تھوڑی طاقت بولنے کا، बीमारी के वहां बोल रहे हैं, उनका सदका अगर बोलना शुरू कर दिया खत्म हो गया उसमें, तो उनके उनके दर से कभी आप ना हटिए, जितना कोशिश कीजिए समझिए, आप उन्हीं के नाम पर खर्च कीजिए, दीजिए लीजिए रहिए सहिए, नजात सिवाय उनके अलावा कहीं आपको मिल नहीं सकता। दर नजात या सफीन नजात जो कुछ है वो अले बैत रसूल से उन्हीं से बारह समझा। तारीख बता दिए समझिए आपकी, पैगम्बर इस्लाम के ज़माने में मौलाए कायनात और कुछ सहाबे किराम के घर जो थे, अचानक हुक्म परवरदिगार आलम आ गया कि पैगंबर तमाम लोगों के घर के दरवाजे को जो सहन मस्जिद की तरफ खुला बंद कर गुजरी हैं, कि जिनकी कोई मिसाल नहीं, जिनकी कोई नज़ीर नहीं है। आप माशा सुनते रहते हैं जनाब सारा ज़ौज इब्राहिम, जनाब यासिया जने फिरौन, और जनाब जो है मरियम मादर ईसा, और इन चौथी को हमारी शहजादे कौन है, जनाब फातिमा जहरा सलामुल्लाह, ये है समझा। और इन चारों से सबसे ज्यादा तरीन जो थी हमारी शहजादी समझा। तारीख बता दिए कि आपका सीना जो उरूम कुरानी का जो खजीना था, खजाना था आपके कुरान का, ये आलम था आपका समझे आप, कि आपकी सोहबत में रहने वाले खुद जनाब फिजा आपके सोहबत में रह करके कुरान मजीद को इतना हासिल किया कि 40 साल तक आपने कुरान मजीद में गुफ्तगू किया। आपका टाइटल क्या पड़ गया, अल मुतकल्लम बिल कुरान समझा, कि आप हमेशा जो है कुरान ही से गुफ्तगू किया करते। कुरान के अलावा आप खूब जय माशाल्लाह हदीस रसूल के बहुत बड़े आलिमा थी आप, कौन जनाब फिजा, उसकी वजह यह कि आप रसूल के साथ रहकर जितनी हदीसें अजबर किया था, याद किया था, उतना किसी सहाबी को मौका नहीं मिला। यही वजह के मौरखीन लिखते हैं कि बाद वफात रसूल जब कोई सहाबी रसूल किसी हदीस के बारे में उलझ जाया करते थे, समझ में नहीं आया करता था, तो दरे फिजा पर आया करते थे और उनके सामने अपने हदीस को पेश कर करते थे, और फिर जनाब फिजा की नहीं ये हदीस क्यों नहीं ये मुझे है बयान किया गया। हकीकत यह कि जनाब फातिमा जहरा सलामुल्लाह अलैहा अखलाक व आदाब में जो है अपने बाप की बेहतरीन जो नमूना थी, चाहे सीरत हो सूरत हो समझे आप, या रियासत हो हिल्म हो ज़्यादा हो तकवा हो रियासत हो, हर चीज़ में अपने बाप की जीती और जागती जो एक तस्वीर थी। यानी हकीकत ये समझा कि जिस तरह से पैगम्बर को हर काम करते हुए देखा था, शहजादी भी हमेशा वैसे ही काम किया करती थी। यानी जो एक नबी जादे में औसाफ होना चाहिए मोरख लिखते, बल्कि आपके अंदर कहीं उससे ज़्यादा पैदा हो गए थे समझा गया। यही रिवायत में मिलता है कि पैगंबर इस्लाम को खुदा बंदे आलम ने तमाम दुनिया की हिदायत के लिए भेजा था, लिहाजा ज़रूरी था कि पैगंबर इस्लाम जब इस दुनिया से जाएँ तो दोनों हिदायत के लिए भेजा, उसमें दोनों मर्द दोनों शामिल थे, तो जब दुनिया से जाएं समझिया तो पैगंबर इस्लाम के लिए ज़रूरी था कि वो इल्मी और अमली कुछ ऐसे नमूने छोड़ के जाएं दोनों सिंफों के लिए जो उनके लिए रहनुमाई का सबब बने। तो पैगंबर ने अपने वफात से पहले मुख्तलिफ मुकामात पर मुख्तलिफ जगहों पर आपने ये फरमाया था कि मर्दों की हिदायत के लिए ज़ात अली इब्न अभी तालिब हैं और हसन व हुसैन एक नारे सलावात भी दोनों औरतों की हिदायत के लिए तने तन्हा जनाब फातिमा जहरा सलामुल्लाह। अगर ये शहजादी फातिमा जहरा ऐसे कुछ काम करके न देखा जाती न दिखाई होती तो आज दुनिया की बड़ी बड़ी स्कॉलर औरतें उनके ऊपर एतराज़ करती और कहती किस्म के फला काम जो है ताकत बशरिया से खारिज है, यह हमारी फितरत से जो है दूर है, लेकिन शहजादी ने ऐसे ऐसे काम करके दिखाया उनको जो उनके लिए होना बहुत मुहाल था बहुत मुश्किल था। औरतें खुद कहती हैं, कूफा की औरतें कहती हैं या मदीना की औरतें लिखती हैं, तो यहाँ कि जब हम लोग सैयदा की खिदमत में जाते थे तो उनको देख करके हम लोग ताज्जुब करते थे, बल्कि अपने नफ्स को उनके नफ्स के सामने घटिया समझते थे और अपने कुव्वत इल्मी और अमली को उनके सामने फर्जी और मसनूई समझते थे। अमां जिस चीज़ को वो औरतें जो है बशर से खारिज समझ ताकत से खारिज समझती थी, जनाब फातिमा जहरा सलामुल्लाह अलैहा उन कामों को बहुत ने खूबी अंजाम दे करके दिखा दे कि देखो ये काम इस तरह से हुआ करता है। यहाँ पर उलमा मिसाल देते हैं, एक जब कुछ औरतें बैठी थी और शहजादी वहाँ मौजूद थी कि अचानक औरतों ने गीबत करना शुरू कर दिया, अब जहाँ गीबत हो बुराई हो वहाँ तो उठना आसान काम नहीं है। जैसे औरतों ने गीबत शुरू किया शहजादी उठ खड़ी हुई, किसी कहने वाले ने कहा कि बीबी कहाँ जा रही, कहा हमारे बाबा ने मुझे मना किया कि ना किसी की गीबत सुनो ना किसी की गीबत करो, तो खाम मकाम तुम्हारे गुनाह में क्यों शामिल हो, वहाँ से उठ के चली गई। रिवायत मिलता है समझा कि आम औरतों में मर्द या औरत रश के मादा ज़्यादा पाए जाते हैं, रश के हसर एक नहीं रश कहने की यह हमारे यहाँ भी होना चाहिए। लिहाजा जब 8 साल की थी शहजादी कौनन हमारे जब 8 साल की थी तो एक लड़की के वालिद ने कुछ जेवर ला के दिए थे, वो जेवर ले आए ला के शहजादी को दिखाया, ये देखिए बीबी हमारे बाप ने, आपने देखा उसे दुआएं दी और कहा बेटा बाप के लिए दुआ करो कि अल्लाह उसके रोजी में बरकत दे। दूसरी औरत होती तो जल के जल भून करके खाक हो जाती, मगर ये रसूल की बेटी समझा नहीं, हकीकत ये समझा शहजादी कौनन अपने फजाइल व मनाकिब रूहानी फजाइल व मनाकिब में जो बेनज़ीर एक लड़की थी कि जिसके लिए तारीफ बताती है कि अगर अली न होते तो उनका कोई कुफो न होता, चाहे आदम हो या कोई और हो, आदम उनकी बुसद के फिर फातिमा ज़हरा सलामुल्लाह अलैहा के मर्तबा नज़ीर। पैगंबर इस्लाम अगर चाहते तो अपनी इकलौती बेटी जनाब फातिमा ज़हरा की शादी अरब के बड़े से बड़े मालदार दौलत मालदार को जो है वो इंतखाब करते, और हर साहब मालदार पैगंबर दामाद बनना अपने लिए शरफ फख्र करता कि मैं रसूल लगा था, लेकिन पैगंबर की नज़र ये निगाह मालो दौलत पर नहीं थी। पैगंबर ये चाहते थे समझा कि जिस तरह से मैं रूहानी कमालात का मालिक हूँ वैसे ही हमारा दामाद भी रूहानी कमालात का बिने, लिहाजा आपने मौलाए कायनात अली इब्न अबी तालिब अलैहिस्सलाम जिस ज़माने में मौलाए कायनात के रिश्ते तय हो रहे थे उस ज़माने में माली हैसियत मौलाए कायनात की बहुत कम थी, यानी आपके पास इतना भी माल और दौलत नहीं था कि महर देने के लिए आप वहाँ से कहीं से ला के महर उनको दें, और पैगंबर का हुक्म कि महर फातिमा क्या आपके पास, चुनांचे उस आलम में मौलाए कायनात ने अपने ज़रा को जो है वो तफसील ज़रा को मौलाए कायनात ने बेचा, और बेचने के बाद ला करके पैगंबर के हाथ में दे दिया। पैगंबर चाहते समझिया पैगंबर हाथ में जो महर को दे दिया। दुनिया के मामूली मामूली इंसान इस बात का खौफ शौक रखता है ख्वाहिश रखता है कि हम अपनी बेटी की जहेज में ज़्यादा से ज़्यादा माल दौलत दें या जहेज दें ताकि लोगों में मेरी बात का रहे ऊँची रहे, मगर दुनिया और दीन का बादशाह पैगंबर ने अपनी बेटी का जो जहेज दिया इतना मामूली दिया था ताकि लोग जो है वो देख करके समझ जाए समझे आप कि हम मामूली ही जहेज पर जो फायदे, तो पैगंबर इस्लाम ने वहाँ फौरन जो है मौलाए कायनात को जहेज जो है वहाँ मेहर दिया, उससे जहेज पैगंबर इस्लाम ने एक चादर लिया एक मिट्टी का हांडी लिया प्याले दिए दो कांस लिए सब कुछ दिए। इसकी इसलिए था पैगंबर इस्लाम चाहते तो एक से एक उनको मेहर दे सकते थे, लेकिन पैगंबर इस्लाम ने ये सोचा कि कोई मोहताज कोई मिस्कीन अपने नादारी के बिना पर अपनी बेटी को ऐसा जहेज न दे तो कल हमारी बेटी का जहेज दे करके अपने दिल को तसल्ली दे ले उस पर खुश हो जाए नारे सलवात भेजो हम। उसके बाद शादी ब्याह हो गई, शादी ब्याह होने के बाद पैगंबर ने मौलाए कायनात से फरमाया कि अली इब्न अबी तालिब दावत वलीमा के लिए क्या इंतज़ाम किया जाए, तो तारीख मिलती है दावत वलीमा मौलाए कायनात उठे थोड़ा छुहारा थोड़ा घी थोड़ा पनीर ला करके रसूलुल्लाह को दे दिया। पैगंबर ने बेहतरीन किस्म के खाना बनाया और कहा ए अली इब्न अबी तालिब जाओ आम लोगों को दावत दे दो मदीना में सबको दे दो। तो पैगंबर ने कहा कि कहाँ कहाँ मैं जाऊँ अकेले, कोई खेत कोई खलियान कोई यहाँ कोई वहाँ, तो पैगंबर ने फरमाया कि जिस तरह से हज़रत इब्राहिम ने खाने काबा को दुरुस्त किया था और दुरुस्त करने के बाद खाने काबा के छत पर जाके आवाज़ लगाई तो उनकी आवाज़ वहाँ वहाँ तक पहुँची जहाँ जहाँ तक बनिए नौ इंसान है तुम भी लगाओ आवाज़ छत पर जाके, मौलाए कायनात छत पर गए जाके आवाज़ गए लोगो या अय्युन्नास अजीब रसूलुल्लाह है लो आओ पैगंबर तुम्हें मधु कर रहे हैं। तारीख बढ़ा दी कि जुग दर जुग लोग आना शुरू हुए, कितने आए 4,000 मर्द छोटे अलग औरतें अलग, माशाल्लाह खाना तैयार किया कौन है खिलाने वाला, खाना लोग माशाल्लाह खाते रहे, जब खाना खा के माशाल्लाह ख़त्म हुए तो फिर मौला पैगंबर ने एक प्याला किसके पास भेजा, मौला कायनात के पास, और एक प्याला जनाब फातिमा जहरा सलामुल्लाह अलैह को भेजा। जब ये दोनों हजरात भी खा लिए और सब लोग वहाँ से अब चले गए, तो आप अपनी बेटी को बुलाए पैगंबर, शहजादी तशरीफ लाई। जैसे ही लाए पैगंबर ने आपके चेहरे से गोशे से चादर हटाया, चादर हटाने के बाद पेशानी का बोसा दिया, सीने से लगाया और कहा, ए बेटी फातिमा, ए मेरी फातिमा, तुम्हारा शौहर बड़ा अच्छा शौहर है बेटा, उसकी रजामंदी खुदा और रसूल की रजामंदी। क्या है ये? नसीहत। ये क्या है? नसीहत। बेटी अली की रजामंदी खुदा और रसूल की रजामंदी। उसके बाद मौलाए कायनात को बुलाया, बुलाने के बाद शहजादी का हाथ दिया, इसके हाथ में मौलाए कायनात, देखिए इस्लामी शादी का हाथ दिया, कहा ए अली समझिया, मोहम्मद की बेटी तुझे मुबारक हो। इसका कह रहा बाप, फख्र है बाप के लिए माशाल्लाह कि बेटी की शादी इसी करें कि बेटी क्या है, जीनत हुआ करती घर से, बेटी एक जीनत हुआ करती है। कहा ए अली पैगंबर की बेटी तुझे मुबारक हो, ए अली फातिमा की खुशी मेरी खुशी है और फातिमा की अजियत मेरी है, दोनों का नसीहत हो गई, मौलाए कायनात को भी हो गई, बेटी को भी हमें खुश रखना तुम भी। फातिमा ने अपने बाप की बात इस तरह से गिरह में बांध लिया कि जिंदगियां ख़त्म हो गई, अगर कोई एक भी ऐसा काम न किया कि जो खिलाफ मर्जी मौलाए कायनात हो, कहीं नहीं मिलता तारीख में, कभी नहीं किया। इसीलिए शहजादी के वफात के बाद किसी ने पूछा कि मौला ये तो बताए कि आपके और फातिमा के दरमियान ताल्लुकात कैसे रहे। आप जो है ज़ारो कतार रोना शुरू कर दिया और कहा फातिमा, फातिमा तो जन्नत के खुशबूदार औरत थी जिनके मुरझा जाने के बाद भी मेरा दिल अब तक मुअत्तर है, किनारे सलवात भेजा मतलब शहजादी। तो उसके बाद से इनके उनके हवाले किया, फिर ख़ानदान के जितने बुजुर्ग थे उनको बुलाया, जिसमें सर फिरी जनाब हमजा और अकील थे, और उसके बाद से बेटी को जो है हुक्म दिया, बेटी तशरीफ लाओ। आपने अपना चादर नाके के ऊपर रखा, फिर अपने हाथों से शहजादी को उठाकर नाके पर सवार, अब लोग सत हो रहे हैं नाके पर अपने हाथ से, नाके के महार सलमान के हाथ में दे दिया। कितने खुश नसीब सलमान थे, सलमान तुम आगे आगे चलो, हम पीछे पीछे चल रहे हैं। शहजादी की सवारी जा रही है, बारात यानी बारात की अब रुखसती वहाँ से हो रही है, आगे आगे सलमान नाके के मिहार पकड़े हुए चले जा रहे हैं, पीछे पीछे पैगंबर इस्लाम हैं, हमजा हैं, अकील है, ख़ानदान की और बुद्ध हस्तियाँ हैं, जो अपने अपने हाथों में बरहना तलवार जो है वो लिए हैं और नारे दुरूद सलाम जो है वो बुलंद हो रहे हैं। ये नारे दुरूद सलाम के बीच में जो है शहजादी मौलाए कायनात के घर पर पहुँची, सवारी को पैगंबर वहाँ रोक दिया, का एक प्याला में पानी लगे हमको दे, एक प्याला कासे में पानी मंगाया। पैगंबर ने अब कहीं मिली है ढूंढ रहा, दुआएं मिल जाएगी भाई हम भी कहीं काम दे, तो वो पैगंबर ने पानी मंगवाया, मंगाने के बाद कुछ दुआएं पढ़ी, पढ़ने के बाद फूका पानी, फिर उस पानी को शहजादी के सर और सीने पर छिड़का और मौलाए कायनात के सर और बाजू पर छिड़का, और उसके बाद से अपने हाथ को आसमान की तरफ बुलंद किया, का ए परवरदिगार आलम, इन दोनों को मैं दुनिया में बहुत अजीज रखता हूँ, तू भी इन दोनों को महबूब रखना, ए मेरे मालिक इन दोनों की नस्लों में बरकत इनायत फरमा। कौन दुआ करता है बरकत? परवरदिगार इनकी नस्लों में तू बरकत इनायत फरमा, हर किस्म की शर शैतान से इन्हें महफूज रखना। ये है इस्लामी शादी, न कहीं खुराफात, न कहीं इसराफात, न कहीं जो कुफराना रस्म व रिवाज समझिया, इस तरह से शादी होती है। इसका नाम क्या है? शादी खाने आबादी। तब जो है हसन हुसैन जैसे बच्चे पैदा होते हैं, नारे सलावत बे मोहम्मद, मौलाए कायनात फख्र करते हैं, किस पर? शहजादी की जात पर मौलाए कायनात फख्र करते थे, कहते हैं कि हमारे दो घर में दो दिन से फाके पड़े थे। क्या फरमा रहे? दो दिन से हमारे घर में फाके पड़े थे, दिल में कई बार ख्याल आया कि मैं पैगंबर इस्लाम की खिदमत में जाऊं और जाके अर्ज करूं कि या रसूलल्लाह घर के हालत ये है, कुछ ना कुछ आप कीजिए, मगर जो है शर्म व हया जो है दामनगीर हुई, मैं कुछ ना पा। दूसरे रोज मैं अपने घर से रोजी तलाश करने के लिए निकला, एक जगह पर मजदूरी की तो थोड़े बहुत पैसे मिले, बाजार में जाकर उसके पैसे के मैंने जौ खरीद के लाए। जौ लेकर जब घर पैदा तो क्या देखता हूँ कि फातिमा फाका से निढाल हैं, बिस्तर पर लेटी हुई। मगर जैसे ही मैंने इस जौ को उनके सरहाने रखा, खुश होकर उठ बैठी और उसी कमजोरी की आलम में आपने जौ को पीसा, आटे को खमीर किया, रोटियां पकाई, अल्लाह करके सबसे पहले मेरे सामने रखा। मैंने रोटी खा करके शुक्र परवरदिगार आलम अदा किया और कहा, परवरदिगार आलम, तेरा सच्चा रसूल ने सच फरमाया था कि फातिमा कायनात की बेहतरीन औरत है, किनारे सलवात भेज महमूद। औरत को बुलंदियां कब मिलती है? औरत को बुलंदियां इताअत शौहर से मिलती हैं, लड़ाई झगड़ा में से नहीं मिलती है। औरत का काम है प्यार, उनकी खिदमत दिखना, उनकी इताअत करना, उनके मिजाज को समझना। यहाँ औरतें कौन औरत है जो मर्द की मिजाज को समझती है? दरवाजा खटखड़ाया कहाँ थे आधे घंटे, कहाँ थे 15 मिनट? नहीं, औरत की बुलंदी मियार है, बुलंदी औरत कहाँ समझिया? शौहर, शौहर की खिदमत में, शौहर की इताअत करने में, शौहर की फरमानदारी में औरत की मदद। अब हजार वे बात कर, हजार नमाज पढ़ दे औरतें, कुछ भी पढ़ें, लेकिन अगर वो शौहर की बातों को नहीं मानती है तो उनकी नमाज बेकार है, ख़त्म है। ऐसी नमाज है वैसे फरदा, ऐसे औरत के इताअत, औरत के ऊपर वाजिब। पैगंबर क्या फरमाता कि अगर अल्लाह अपने अलावा किसी और का सीधा का हुक्म देता तो मैं औरतों को हुक्म देता कि अपने शौहर को सीधा करो। ये कोई मामूली हदीस है? तो मौलाए कायनात फरकत है। रिवायत मिलता है कि चक्कियां पीसते पीसते, महर में चक्की भी दिए थे पैगंबर, कहते हैं चक्कियां पीसते पीसते शहजादी के हाथ जख्मी हो गए थे, कि जो कील होती है बीच में वो उसमें खून लग जाया करते थे। एक मरतबा शहजादा के कुछ माल गनीमत में कनीजी आई हैं तो शहजादे या बाबा खिदमत में गई कि मैं कहें कि हमें भी ये कनीजी दे दीजिए। गई मगर शर्म हया तारे सामने आया, कुछ न गई, बैठी फिर चली आई। मगर पैगंबर समझ गए कि बेटी आई तो किसी न किसी हाजत से जरूर आई। दूसरे जो पैगंबर उनके घर पर पहुंच गए, कहा साहबजादी कल आप आई थी किसी गरज से, कह न पाई, फिर वापस चली आई आप। तो वो तो बेचारे कुछ भी नहीं बड़े, बल आजाद सर को झुका लिया। मौला फरमाया कि या रसूल्ला, फातिमा घर का तनहा काम करते करते थक जाती हैं, थके तो नहीं बोले, वो बहुत करती हैं, पूरा काम घर का यही अंजाम देती हैं। माले गनीमत में जो एक कनीजियाँ आई हैं आपके पास, उसमें से एक कनीजी हमें भी आता फरमा दीजिए, ये ना कहते शहजादी को दे दीजिए, नहीं हमें भी आता फरमा दीजिए। तो कुछ कनीजी जो समझे तो जनाब पैगम्बर इस्लाम ने जनाब फिजा को हवाले किया। जनाब फिजा जो खैबर की जंग के बाद कनीजी में वो आई थी, और जब तक पैगम्बर ने दिया तो ये कह के दिया, ये फातिमा घर का काम एक दिन आप कीजिएगा तो दूसरे दिन फिजा करें। यानी रोशन तंदूर रोशन हो, रोटियां पकाएं तो दोनों, समझा, झाड़ू दें तो दोनों साथ साथ। जब फातिमा जहरा ने इस चीज को ऐसा गिरह मान लिया, अपने बाप के हुक्म का ऐसा गिरह मान लिया कि जिंदगी भर एक काम वो करती थी, दूसरा काम फिजा, यानी एक दिन का काम वो करती, दूसरे दिन काम जनाबे फिजा, और जिंदगी यही आपका मामूल ना समझो किसका है। इसलिए तो मौलाए कायनात फरमाया कि हर औरतों में तीन किस्म के नाकिस होते हैं, यानी औरतें तीन किस्म की नाकिस होती, तीन तरह से नाकिस होते हैं। एक वो नाकिसुल अक्ल होती है, यानी गवाही में एक के मुकाबले उन्हें दो बोला जाता, और दूसरा जो है वो नाकिसुल जो है वो इबादत होती है कि हर महीने में उनका कुछ ना कुछ इबादतें माहवारी यानी कि वैसे डूब जाते हैं, और तीसरा जो है वो नाकिसुल हज होती है, यानी मर्दों के बनिस्बत में इन्हें एक अहराम मिलता है मीरास। लेकिन शहजादी कौनैन की वो ज़ात है कि जो तीनों नक्शे पाक और पाकीज़ा और मुतहर थी, आप नाकसुल अक्ल भी नहीं थी, इसलिए कि मैदान मुबाहला में पैगंबर इस्लाम अपनी सदाकत की गवाह में तने तना जनाब फातिमा जहरा को लेकर गए। हालांकि इनके लिए फख्र था कि निशाना में और भी औरतें आ सकती थी, मगर उस लायक नहीं थी कि पैगंबर लेके जाए तो अपनी पीढ़ी से आज़ादी को ले। और कहते कि वो नाकसुल इबादा भी नहीं थी क्योंकि रजायल चीज़ों से वो पाक वो पाकीज़ा मुतहर थे, उनका टाइटली बतूल एक नारे सलवात बेतमाम। اور وہ ناقص الحظ بھی نہیں تھی, یعنی پیغمبر کی تمام میراثوں کی مالک کون تھی؟ جناب فاطمہ زہرا سلام اللہ علیہ تھے. تو ان کی یہ کیا ہے؟ فضیلت ہے شہزادی کون ہیں سلام اللہ علیہ, فضیلت ہے. ان کی فضائل و مراکب کا حد شمار سے باہر ہے. یہی تو وجہ ہے سمجھا کہ تاریخ عرب مقاتی لکھتے ہیں نا کہ جس جب فاطمہ زہرا کا انتقال ہوا تھا تو علی کے گھر میں کہرام عظیم بپا ہو گیا تھا. آپ کا انتقال کوئی معمولی بات نہیں تھی. فضا الگ رو رہی تھی, گھر کی بیٹیاں الگ جو ہے رو رہی تھیں. راوی کہتا ہے کہ جس وقت امام حسن امام حسین اس وقت باہر تھے, جب باہر سے گھر تشریف لائے اور جو ہی ان کو یہ معلوم ہوا کہ مادر گرامی دنیا سے رخصت ہوئی, فوراً دونوں صاحبزادے نے اپنے امامے کو اتارا اور ایک گوشے میں رکھا اور زارو قطار رونا شروع کر دیا. روتے ہی گریہ کرتے ہوئے مسجد رسول میں پہنچے. وہاں مولا کائنات نماز میں مشغول تھے. باپ کو یہ خبریں منحوس سنائے, جیسے آپ کو یہ خبر سنیں مولا کائنات کو غشی آ گئی. اتنا غشی آ گئی مولا کائنات کو شہزادی کے وفات سن کر کے کہ پانی جب چھڑکا گیا تو آپ کو ہوش آئے. مولا کائنات کو اس بات جو ہوش آیا. مسجد رسول سے نکلے تو تاریخ ملتا ہے کہ ایک رکھتے تھے قدم یہاں جاتا تھا قدم وہاں, لڑکھڑاتے ہوئے جو ہے گھر تک پہنچے ہوئے. دروازہ کھولا, شہزادی پہ قریب گئے, وہ شہ چادر کو چہرے سے اٹھایا. بازرابی کہتے ہیں کہ اٹھانے کے بعد اپنے آپ کو چہرے فاطمہ زہرا پر گرا دیا, کہا فاطمہ آپ نے مجھے اکیلا چھوڑ دیا. باپ کے بعد سارے جو ہے اپنی ذمہ داری آپ کے اوپر میں دیا تھا, آپ ہمارے لیے تسلی تھے, اب تو مجھے آپ نے تنہا کر دیا. پھر کیا دیکھتے ہیں کہ مولا بیوی کے سرحانے جو ایک روکا رکھا ہوا اس کھولا, اس نے شہزادی کی وصیت نامہ دیا. لکھتے ہیں کہ یہ علی, یہ فاطمہ بنت رسول کی وصیت ہے. میں گواہی دیتے ہوں کہ بے شک جو ہے وہ اللہ ایک ہے, وحدہ لا شریک ہے, اس کا کوئی جو شریک نہیں ہے. محمد اس کے رسول ہیں, اس کے بندے ہیں. جنت حق ہے, جہنم حق ہے, اللہ قیامت ضرور لائے گا اور قیامت کے دن مردوں کو پھر دوبارہ قبر سے زندہ کرے گا. اے علی, خداوند عالم نے دنیا میں تمہارے ساتھ میری شادی کی, وہ اس لیے کی کہ میں تمہیں دنیا اور آخرت میں بیوی بنوں, لہذا غیر کے بنسبت تم میرے نزدیک اولا ہو. تو بھی مجھے غسل دینا, تمہیں مجھے کفن پہنانا اور میرے جنازے کو تاریخ شب میں اٹھانا. اے علی, میں تم کو اللہ کی سپرد کرتے ہوں اور میں ان تمام اولادوں کو سلام کرتی ہوں جو قیامت تک آنے والی. تمام سیدوں کے لیے فخر ہے کہ شہزادی نے آخر وقت میں بھی آپ لوگ بھولا نہیں, سلامی دے کے گئے کہ میری تمام ان اولادوں پر سلام ہے سمجھا جو اب روز قیامت تک ہونے والے ہیں. اب بعد میں فتر نے یہ لگ گیا کہ اسے میراث صرف جو ہے اولاد حسین سمجھا, بھائی نے کہنا حضور حسین بھی اس میں شامل الگ بات ہے. بہرحال مولا کائنات زار قطار رونے لگی. اس کے بعد سے گھر کا یہ عالم تھا کہ ایک کہرام عظیم بپا تھا سمجھا. حسنین علیہ الصلوۃ والسلام ایک طرف جو ہے وہ گری و زاری دیوار سے سر ٹکرا رہے تھے, زینب و ام کلثوم جو ہے پچھاڑے کھا رہی تھیں, مولا کائنات اپنے سر پر ہاتھ رکھے ہوئے زار و قطار جو ہے غم فاطمہ میں رو رہے تھے کہ اب کیا ہوگا. وقت گزرتا رہا یہاں تک کہ تاریخ یہ شب آئی. جب نصف شب گزر گیا تو مولا کائنات نے شہزادی کے وصیت کے مطابق آپ نے آپ کو غسل دیا. اس کے بعد سے رسول اللہ کے ردائے مبارک سے آپ کو تکفین کیا اور تکفین کرنے کے بعد زار و قطار جو ہے رونے لگے. امام حسن امام حسین زینب ام کلثوم جو ہے شہزادی کے جنازے کے پاس رو کر کے بے انتہا رو رہے تھے. اس کے بعد پھر وہیں اسی گھر میں شہزادی کی نماز جنازہ پڑھا گئے. نماز جنازہ میں چند اصحاب رسول تھے, سلمان تھے, مقدار تھے, ابو ذر تھے, یاسر تھے, یا گھر کے جو ہوں گے وہی نماز جنازہ بگا. اب مولا جو ہے جنازہ لے کر کے مولانا لے کر کے جنت البقیع کی طرف چل رہے تھے تو راستے میں دیکھا کہ ایک کمسن بچی ایسی ہے جو پورے برقع میں لپٹی ہوئی ہے. امام حسن سے پوچھا کہ اے بیٹا حسن یہ کون بچی جنازے کے ساتھ آ رہی ہے؟ امام حسن نے کہا بابا نہیں پہچانا، وہ میری ہم بہن زینب ہیں. مولائے کائنات نے فوراً جناب زینب کے قریب آئے کہا اے بیٹا تو میرے اجازت کے بغیر کیسے چلے گئی؟ دل چاہتا کرو مولا کی بارگاہ میں اے مولا، ارے ابھی زینب کے سر پر چادر ہے، ماں کا جنازہ ہے، تاریکی شب ہے، بھائی باپ موجود ہیں، بیٹی کو نکلنے میں کیا نقصان ہے؟ آپ کو پردہ کا اتنا احترام، ارے کاش کہ آپ بازار کوفہ و شام میں ہوتے، جہاں جا کے آپ دیکھتے کہ ہی آپ کی بیٹی زینب ہے جو برہنہ سر برہنہ پاؤں اونٹوں پر سوار ہے. ارے جس کی ماں کا جنازہ جو ہے تاریکی شب میں اٹھا ہو، اس کی بیٹی جو روز روشن میں شہر شہر دیار دیار پھرائی جاتی ہے، ایک دن میں پسر زیاد کے دربار میں، کبھی پسر یزید ابن معاویہ کے دربار میں، ارے اس عالم میں داخل کی گئی تھی کہ پسے پشت آپ کے ہاتھ بنے ہوئے تھے. شمر ملعون جی کو تعارف کرا رہا تھا حضران حسین، اس کے حضران فاطمہ زہرا، مولا کائنات جو ہے جنازے کو لیے آہستہ آہستہ بڑھ رہے تھے، جنت البقیع میں پہنچے. ارے جنت البقیع میں جیسے ہی گئے ہر طرف سے آواز آ رہی یا علی ادھر لائیے ادھر لائیے. آگے بڑھتے بڑھتے کیا دیکھتے کہ ایک قبر جو کھودی ہوئی ہے، اسی میں مولا نے فاطمہ زہرا کو سپرد خاک کیا، زمین کی طرف مخاطب ہوئے کہ اے زمین، ارے میں تجھے اپنی امانت سپرد کر رہا ہوں، یہ رسول کی بیٹی ہے، اللہ کی پیاری ہے، علی کی زوجہ ہے. زمین سے آواز، یا ابل حسن آپ اطمینان رکھیے میرے طرف سے کوئی تکلیف نہیں ہے. بہرحال آبی کہتا ہے کہ مولا روتے ہوئے فاطمہ کو سپرد لحد کیا، اس کے بعد سے جو ہے زمین کو ہموار کیا. زمین کو ہموار کرنے کس لیے کیا؟ تاکہ یہ دشمن ملعون جو ہے کہیں ایسا نہ قبر کھود کر کے نکالیں اور ان کی بے حرمتی کرے. زمین کو ہموار کرنے کے بعد ارے شہزادی کے سرحانے بیٹھ گئے، زارو قدار روتے رہے. راوی کہتا کہ مولا نے کہا اے فاطمہ، اے رسول کی لگتے جگر، اب علی تمہارے بغیر زندگی کیسے گزارے گا؟ پھر مولا نے مرثیہ پڑھنا شروع کر دیا. ارے یہ کیا معاملہ ہے کہ میں اپنے حبیب کی قبر پر کھڑا ہوا سلام کر رہا ہوں مگر میرے سلام کا جواب نہیں دیتا؟ اے فاطمہ، ارے میرے سلام کی جواب کیوں نہیں دیتی؟ کیا آپ میری محبت اپنے دل سے آپ نے نکال دیا؟ رابی کا یہ کہنا تھا کہ قبر فاطمہ سے آواز آئی، اے علی، ارے میں تو پتھروں مٹی کے نیچے دبی پڑی ہوئی ہوں، ارے میں تو پتھروں میں مٹی کے نیچے دبی پڑی ہوئی ہوں، اور میں تجھ سے کیسے بات کر سکوں، میں تمہیں کیسے جواب دے سکوں؟ اے علی، ارے میرا آخری تمہیں سلام قبول ہو، اور اب دنیا بھی تعلقات میرے اور تمہارے درمیان ختم ہو گئے. انا للہ و انا الیہ راجعون. رزن بقضاء و تسلیم الامر بار الہی بحق زہرا و ابیہا و بعلہا و بنیہا و بے حرمت مختصر سے اداری کو اپنی بارگاہ میں قبولیت کا شرف عنایت فرما. دیگار عالم حضران مجلس کے دلی مرادوں کو پورا عطا فرما. معبود واسم محمد والے محمد کا میں ہر قسم کی آفت بلا زمینی آسمانی سے محفوظ عطا فرما. مصنف کرونا بیماری سے تمام سیان حیدر کرا جہاں جہاں پر ان کے محفوظ حفاظت فرما. معبود مجلس کے نیک تمناؤں کو پورا عطا فرما. ان کے بچوں کو کاروبار میں ترقی عطا فرما. ان کے والدین کی مغفرت عطا فرما. انہیں جوار رحمت میں جگہ عنایت فرما. واسطہ محمد والے محمد کے ادارے کو دین میں ترقی عطا فرما. اس ادارے کی مدد کرنے والے کے مال و دولت میں برکت عطا فرما. اپنے حجت کے ظہور میں تعلق فرما. ایک مرد سورہ فاتحہ تمام شہداء کربلا علیہ الصلوۃ والسلام ابانی مجلس کے جو بھی خاندان میں ان کے روح کو بخش. اللہم صلی اللہ علیہ محمد. بسم اللہ.